सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौ, न हतारियौ, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौ।
सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
टाइम चेक।
इट्स 8 एएम।
This time check is brought to you by High Face. Be prepared, safety first.
Capital FM 92.4 Saint Percentios
Capital FM 92.4 megahertz ma
euta farak samachar mulak prastuti
Capital Frontline
हेलो, भेरी गुड मर्निङ, नमस्ते। यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। म नवराज धानुक उपस्थित भइसकेको छु क्यापिटल एफएमको विशेष कार्यक्रम क्यापिटल फ्रन्टलाइन लिएर। र क्यापिटल फ्रन्टलाइनमा हामी देशको समग्र विषयवस्तु र घटनाक्रमको बारेमा सही र सठिक विश्लेषण गर्ने प्रयास कार्यक्रममा गर्दै आएका छौँ। र यतिखेर हाम्रो कार्यक्रमलाई काठमाडौँ आसपासको क्षेत्रमा 92.4 मेगाहर्ज हाम्रो एफएमको ब्यान्ड, र त्यसै गरी चाहिँ हामीलाई पोखरा र विराटनगरमा हामीलाई रेडियो सारङ्गी मार्फत सुन्दै हुनुहुन्छ भने हामीलाई अनलाइन र फेसबुकमा कार्यक्रम लाइभ सुन्दै र हेर्दै आउनुभएको छ। विशेष गरी यतिखेर सबै राजनीतिक दलहरूको भनौँ न महाधिवेशन को चटारो छ, र यतिखेर चाहिँ नेकपा एमालेको आज उद्घाटन हुँदैछ र उहाँहरूले महाधिवेशनलाई चाहिँ कसरी सफल पार्दै हुनुहुन्छ, युवाहरूको सहभागिता धेरै देखिएको छ, झन्डै 5 लाख कार्यकर्ता उहाँहरूले उतार्दै हुनुहुन्छ, तर ठुलो सङ्ख्यामा चाहिँ उहाँहरूले कार्यकर्ता उतारिरहँदा आज चाहिँ चितवन अस्त व्यस्त हुने सम्भावना छ र ट्राफिक जामको सम्भावना पनि त्यतिकै छ, किनभने झन्डै त्यहाँको चाहिँ सडकहरू अस्त व्यस्तबाट कसरी चाहिँ त्यहाँको ट्राफिकिङ गर्ला त्यहाँको प्रशासनले त्यहाँको ट्राफिक प्रहरीले त्यो भने हेर्न बाँकी छ। तर यतिखेर सबै राजनीतिक दलहरूलाई चाहिँ आफ्नो महाधिवेशनको चटारो छ, रापरपालाई पनि आफ्नो महाधिवेशनको चटारो छ। हिजो राजेन्द्र लिङ्गदेनले चाहिँ आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ अब पार्टी अध्यक्षमा। नयाँ पुस्ताले हस्तक्षेपकारी भूमिका खेल्ने हो र चाहिँ कमल थापा, डाक्टर प्रकाश चन्द्र लोहनी र अहिलेको चाहिँ अध्यक्ष रहनुभएको अध्यक्ष मण्डलको पशुपति शमशेर जबरा फेलियर भइसक्नुभयो, अब पार्टीलाई नेतृत्व गर्ने भन्नुभएको छ। रापरपाको 199 सदस्यीय केन्द्रीय समिति रहनेछ भने 75% निर्वाचनबाट आउने भएको छ, र विधानले चाहिँ नेकपा खास गरी रापरपाको केन्द्रीय समितिमा चाहिँ अध्यक्षै र त्यसै गरी 6 उपाध्यक्ष, 6 महामन्त्री, 1 कोषाध्यक्ष प्रवक्ता र 6 सहमहामन्त्री, 6 सहायक महामन्त्री र 1 चाहिँ सहायक कोषाध्यक्ष सहित 199 सदस्य कार्यसमिति बनाउने भएको छ। यस विषयमा आजको विशेष कार्यक्रममा हामी कुराकानी गर्दैछौँ। यतिखेर कुराकानीका निम्ति हामीसँग सुदूरपश्चिम प्रदेशको अध्यक्ष एवं रापरपाको केन्द्रीय समिति सदस्य र महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ यतिखेर हामीसँग धर्मराज जोशी, उहाँलाई म वेलकम गर्न चाहन्छु। जोशीजी, यहाँलाई स्वागत छ क्यापिटल एफएमको फ्रन्टलाइनमा।
धन्यवाद।
अब तपाईँ महाधिवेशनका लागि काठमाडौँ आइसक्नु भयो होइन? अब भन्नुहोस्, तपाईँहरूको महाधिवेशन चाहिँ कसरी गर्दै हुनुहुन्छ, के छ तयारी? तयारी गरिरहँदाखेरि पार्टी अध्यक्ष चाहिँ अब बनाउने तर्खर भइरहेको छ, महाधिवेशन यसपटक नीति निर्माण गर्ने कि पार्टी अध्यक्ष बनाउने? त
हामी दुईटै कुरा गर्दैछौँ। म हिजो महिनाबाट आएँ, हिजो निर्देशन समिति र सम्पादन समितिको संयुक्त बैठक थियो, त्यसमा हामीले विधान पास गऱ्यौँ, कार्यक्रम पास गऱ्यौँ, कार्यपत्रहरू पास गऱ्यौँ, त्यसमा सहमति भएको परिमार्जन पास भएको, त्यो काम सकिसकेपछि अब तयारी भइरहेको छ। अब काठमाडौँ बस्ने साथीहरूले, केन्द्रमा बस्ने साथीहरूले महाधिवेशनको तयारी गरिराख्नु भएको छ, अब आजदेखि हामीहरू पनि लाग्छौँ।
अब रापरपाको अध्यक्षमा चाहिँ यसपटक राजेन्द्र लिङ्गदेनले हिजो उम्मेदवारी घोषणा दिनुभएको छ, डाक्टर धवल शमशेर जबरा र भनौँ न राजेन्द्र लिङ्गदेनको संयुक्त प्यानल उहाँहरूले चाहिँ अब उम्मेदवारी दिएसँगै पार्टी अध्यक्ष कमल थापा
प्रकाश चन्द देखिरहनु भएको छ होइन, डाक्टर प्रकाश चन्द लोहनी, त्यसै गरी चाहिँ पशुपति शमशेर जबरा, तिनैवटा अध्यक्षलाई विस्थापित गर्ने, यसलाई कसरी हेर्नु भएको छ तपाईँहरू, कसरी अगाडि बढ्नुहुन्छ संस्थापन पक्ष? अब
हामीहरू यसमा अब हेर्नुहोस्, यो तिनटै अध्यक्ष र नयाँ पुस्ताबाट पुस्तान्तरण हुनुपर्छ भन्ने धारणा राख्ने साथीहरू समेत उम्मेदवारका लागि लालायित छन्। उहाँहरू उम्मेदवारी अब उहाँले त राजेन्द्र लिम्बेलजी त दिइसक्नु भएको पनि छ। मेरो विचारमा के छ भने, यो पार्टीका अहिले भइराख्नु भएका तिनटै अध्यक्ष हाम्रो विचारमा, मेरो विचारमा हाम्रो पार्टीका रत्न मात्र होइन, यो देशकै रत्न हुन्। उनीहरू अत्यन्तै अनुभवी अनि ठुलो उच्च शिक्षा प्राप्त गरेका, देश दुनियाँ बुझेका नेताहरू हुनुहुन्छ। उहाँहरूको पनि व्यवस्थापन हुनुपर्दछ, उहाँहरूको पनि सक्रिय पार्टीलाई उहाँहरूको भूमिका आवश्यक छ भन्ने हामीलाई लाग्छ भने, नयाँ पुस्तालाई पनि उचित जिम्मेवारी दिनुपर्छ भन्ने हाम्रो धारणा छ।
हेर्ने भने राप्रपाको तिनैवटा अध्यक्ष चाहिँ टेस्टेड भइसक्नु भयो क्या, उहाँहरूले पार्टीलाई चलाउन सक्नु भएन, पार्टीको अभिगत कहाँ पुग्यो? हेर्नुहोस् त, 37 सिटबाट एक सिटमा पुग्नु परेको छ आज अवस्था, हेर्नुहोस् त तपाईँहरूको।
त्यो दुःखद घटना हो, त्यो दुःखद कुरा त यसमा नै मलाई चाहिँ हामी छ कि यो हाम्रो पार्टी मात्रै होइन कि नेपालका ठुल्ठुला पार्टीहरू, ठुल्ठुला आफ्नो उद्देश्यका लागि जन्मेका पार्टीहरू पनि यो देशमा फुटे। नेपाली काङ्ग्रेस फुटे नि कि, एमाले फुटे नि कि, माओवादी फुटे नि कि, सानसाना मधेसवादी पार्टी पनि फुटे नि, सबै फुटे। यही क्रममा हाम्रो पार्टी पनि फुटफुटमा रहेको हुनाले यो अवस्था आएको हो। यो नेतृत्व कारणले मात्रै त होइन, तर यो विभिन्न कारणहरूले पार्टी विभाजित हुँदै विभाजित हुँदै, हामीलाई त त्यो विभाजनको पीडा पनि अहिलेसम्म परेकै छ।
तर जोशीजी, सत्ता स्वार्थका लागि, सत्ता स्वार्थका लागि चाहिँ पार्टीलाई फुटाउने, पार्टी टुटाउने, पार्टीका भावनाहरू, कार्यकर्ताहरूको इच्छा चाहना, आम जनता, आम मतदाताहरूको भावना मात्रै लात हानेकै हो नि हिजोको नेतृत्वले, होइन र भने?
त्यो यस्तो मुभमेन्ट भने, त्यो दुःखद घटनाहरू हो, त्यो हुनु हुँदैन, त्यो भयो।
अब
होइन,
राजेन्द्र लिङ्गदेनले भनिसक्नु भयो नि त हिजो, अब मेरो उम्मेदवारीले चाहिँ राप्रपा एक बनाएर लग्छु, राप्रपालाई परिवर्तन गर्ने हो, एजेन्डामा स्थापित गर्ने हो, अहिलेको नेतृत्वले चाहिँ पार्टीलाई सही ट्र्याकमा लग्न सकेन, कमल थापा, डाक्टर प्रकाश चन्द्र लोहनी या भनौँ पशुपति शमशेर जबरा अब सकिनुभयो, उहाँहरूले विश्राम लिनुपर्छ, उहाँहरूले काम गर्न सक्नु भएन, लामो समयदेखि उहाँहरूले पार्टीलाई यो ठाउँसम्म पुर्याउनु भयो, सम्मान गर्छु, तर अब पार्टी मैले चलाउने हो भनेर भन्नुभयो कि उहाँहरूले।
उहाँको धारणा आफ्नो आफ्नो ठाउँमा ठिक छ नि, त्यसले नयाँ पुस्ता आइरहेको छ, हामीलाई त खुसी यसमा नै लागेपछि कि छ कि तिन महिनाभन्दा बाहिर पनि हाम्रो साथीहरू नेतृत्व लिन तयार हुनुहुन्छ नि, यो त पार्टीका लागि राम्रै नै भयो। आउँदा दिनहरूलाई पनि मतलब नेतृत्वको कमी छैन हामीसँग भन्नेले सङ्केत गरे नि।
तर अहिले त अब राजेन्द्र लिङ्गदेन चाहिँ युवा, अलिकति चाहिँ पार्टीलाई चलायमान बनाउन सक्ने, लोकप्रिय पनि हुनुहुन्छ, एजेन्डा उहाँसँग छ, अहिलेको नेतृत्वसँग एजेन्डा छैन भन्ने उहाँको बुझाइ छ क्या। अब हिन्दू राष्ट्रसहितको भनौँ न, तपाईँको खास गरी राजासहितको हिन्दू राष्ट्र बनाउने, संहिता खारेज गर्ने, अब यो एजेन्डालाई मैले स्थापित गर्छु, अहिलेको नेतृत्वले चाहिँ लोकप्रियता ल्याउन सकेन, पार्टीमा आज एक किसिमको भनौँ न क्रेज देखिन्न भन्नुभएको छ क्या उहाँले।
यो एजेन्डाको नयाँ एजेन्डा होइन, यो त स्थापित एजेन्डा हो, हाम्रो राप्रपाले लिएको यो तिनवटा अध्यक्षले यो के अरे यो एजेन्डा विस्थापित गरेको होइन, उहाँले नै स्थापित गरेको, त्यसमा राजनीतिहरू दल संसदहरूको पनि योगदान छ। यो एजेन्डा त हिन्दू राष्ट्र संस्था कुनै न कुनै रूपमा एउटा गार्जियन सिटका रूपमा राष्ट्र संस्था राख्नुपर्दछ, नेपालको पहिचानका लागि हिन्दू राष्ट्र हुनुपर्दछ भन्ने यो एजेन्डा त स्थापित एजेन्डा हो, अब उहाँले पनि अगाडि बढाउँछु भन्दै हुनुहुन्छ, यतापट्टि पनि यो एजेन्डा कसैले छोडेको छैन, हाम्रो मुख्य एजेन्डा नै त्यही हो नि राप्रपाको,
होइन उहाँले भन्नुभयो म विद्रोही होइन, बाध्यात्मक कदम हो, पार्टीलाई चाहिँ अब सुदृढ बनाउनु छ, लोकतान्त्रिक प्रजातान्त्रिक पार्टीको नेतृत्वको परिवर्तनको कुरा उहाँले गर्नुभएको छ, अब अध्यक्षलाई परिवर्तन गरौँ, यो भएन भने चाहिँ सधैँ एउटै व्यक्तिलाई, एउटै संस्कृति, एउटै किसिमको राजनीतिक परम्परालाई बाट चाहिँ कसरी पार्टी अगाडि बढ्छ ल भन्नुहोस् त।
परिवर्तन त प्रकृतिको नियम नै हो नि, परिवर्तन त हुन्छ नै, अब परिवर्तन या यो नेताहरू परिवर्तित हुनु पऱ्यो, आफूलाई परिवर्तन गर्नु पऱ्यो, हिजोसम्मको सोच विचारमा परिवर्तन ल्याउनु पऱ्यो, या नयाँ नेतृत्व आउँछ, यो त यथास्थितिमा त पार्टी चल्न सक्दैन, यो कुरा अलग मेरो पनि सहमति छ।
अब महाधिवेशन प्रतिनिधि झन्डै 46 तपाईँहरू आउँदै आउनु भएको छ, अब 15 गतेबाट 17 गतेसम्म काठमाडौँको भिरकुटी मण्डपमा तपाईँहरूले कार्यक्रम गर्दै हुनुहुन्छ, अब महाधिवेशन प्रतिनिधिले राजेन्द्र लिङ्गदेनलाई चाहिँ अनुमोदित गर्यो भने नि अहिलेको नेतृत्व के गर्छ होला भन्नुहोस् त। अब
अहिलेको नेतृत्व पार्टीलाई संरक्षकत्व प्रदान गर्दछ, उहाँहरूको पनि सक्रिय भूमिका रहिरहन्छ, उहाँहरू निष्क्रिय हुने भन्ने कुरा हुँदैन, उहाँहरूले जन्माएको पार्टी हो, उहाँहरूले अगाडि बढाएको पार्टी हो, केही गरी उहाँ नयाँ पुस्तालाई नेतृत्व लियो भने उहाँहरू निस्किए बस्ने कुरा आउँदैन, उहाँले भन्नुभए पनि छ हामीहरू जिते पनि नजिते पनि पार्टीलाई योगदान हामी दिइरहन्छौँ, तपाईँहरूको साथमा हामी हुन्छौँ भन्नुभएको छ। अझ हामी त धर्ममा विश्वास गर्ने पार्टी, पार्टीका नेताहरूले एकतामा अधिवेशन एकता भेलामै हामी के अरे जिताको कसम खाएर हामी पार्टी फोड्दैनौँ, फुट फुट्न पनि दिनु भनेर उहाँहरूले आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको कारणले उहाँहरू नजिते तापनि पार्टी एक भएर अगाडि बढ्छ भन्ने विश्वास छ हामीलाई।
अब लामो समयदेखि एउटै नेतृत्वले पार्टीलाई हाँकिरहने हो भने नयाँ पुस्ताले कहिले ठाउँ पाउँछ त जोशीजीलाई भन्नुहोस् त धनराज जोशी सर?
त्यही त भन्दैछ, नयाँ पुस्ताले पनि ठाउँ पाउनुपर्छ भन्ने धारणा पनि छ, तर यो जो नेतृत्व छ यिनीहरूले राम्रोसँग काम गर्न पाएन। अब यो पार्टी फुटेको हुनाले, विभाजित भएको हुनाले टाइम टाइममा हुन त यो एकदम व्यक्तिगत मन आकाङ्क्षाले पार्टी फुटेको कुनै सैद्धान्तिक मतभेदका कारणले पनि होइन, तर जसको हातमा पऱ्यो उसैले अब चलाएर जाने अरूलाई नगर्ने पनि स्थिति देखियो। अब सक भरसक त के भयो भने हामीले हामीले अनुभव गरेको जति जति पटक यो सत्तामा जाने पार्टीको नेताहरूले मौका मिल्यो त्यति त्यति बेला पार्टी विभाजनतर्फ ढकिलिएको छ। त्यस हुनाले यो कुनै वैचारिक रूपमा विभाजन भएको पनि होइन, सैद्धान्तिक रूपमा होइन, यो नितान्त व्यक्तिगत रूपमा भने पनि हुन्छ एउटा समूहको भयो
पार्टी भयो। जोशीजी 31 वर्षमा रापरपा भनौँ, कहिले चन्द समूह, कहिले थापा समूह, कहिले चाहिँ भनौँ न अर्को थापा समूह, कहिले चाहिँ राणा समूह, कहिले लोहनी समूह, यो पार्टी चाहिँ रापरपा बन्न सकेन। 31 वर्षमा तपाईँहरूको विगतलाई हेर्ने हो भने पार्टीले जनताको मन जित्यो कि जितेन, पार्टी सरकारमा लगातार गयो, हिजो राजसंस्था हुँदादेखि नै तपाईँहरू हुनुहुन्थ्यो, अहिले पनि तपाईँहरूले ल्याएको एजेन्डामा जनताको आकर्षण छ र भनेर भन्नुहोस् त।
यो त वास्तवमा यो चलायमान पार्टीहरूमा प्रजातन्त्रमा विचार समूह त हुन्छ नै, हरेक पार्टीभित्र पनि विचार समूह नै नहुने त होइन, हरेक पार्टीमा नेपालमै हामी अनुभव गऱ्यौँ हेऱ्यौँ देख्यौँ सबै पार्टीभित्र विचार समूहहरू छन्। तर अरू पार्टीमा जस्तो कङ्ग्रेसमा वर्तमान प्रधानमन्त्री पनि हुनुहुन्छ अध्यक्ष, तर उहाँको विरोध यति बिग्न विरोध भइरहेको छ तर पार्टी एक छ, त्यो अभ्यास हामीमा कमी भयो कि जस्तो पनि लाग्दछ। हामी पञ्चायतबाट एउटा त्यो विरासत बोकेका पनि हौँ हामी, हाम्रो जुन व्यक्तिगत स्वभाव व्यक्तिगत राजनीति गर्ने जुन हाम्रो चरित्र हो त्यसलाई हामीले पार्टीगत रूपमा रूपान्तरणै गर्न सकेनौँ पनि जस्तो लाग्छ मलाई। त्यस हुनाले यो विचार समूह त बन्छ नै, तर अब विचार समूह बने पनि पार्टी चाहिँ एक भएर जान्छ भन्ने
पार्टीमा आकर्षण छ। आज राजेन्द्र लिङ्देनको छ नि त, नेकपा एमाले हिजो सहयोग गर्यो, फेरि गठबन्धन बन्ला, आउँदो चुनाव निकट भविष्यमै छ, अहिले नेतृत्व चयनको प्रक्रियामा तपाईँहरू भइरहँदा अब कमल थापा अध्यक्ष कि राजेन्द्र लिङ्देन, त को हो त पार्टी अध्यक्ष तपाईँहरूको? अब
तय गर्ने कुरा हो, जो साथी भए पनि हाम्रै साथी हुने त हो, अब नयाँ पुस्ता आए पनि राम्रै भयो, नयाँले अब धेरै जसो साथीहरू नयाँ आउनु भएको छ, निर्वाचन महाधिवेशन प्रतिनिधि पनि नै आउनु भएको छ, यसपालि पहिले जस्तो महाधिवेशनमा प्रतिनिधि छनौट प्रक्रिया हाम्रो भिन्न भयो, पहिले जस्तो छैन, अहिले त सक्रिय सदस्यताहरूबाट पनि महाधिवेशनमा प्रतिनिधिहरूको छनौट भयो अधिकांश ठाउँमा, धेरै ठाउँमा त अहिले पनि
धेरै पदहरू बनाउनु भयो तपाईँहरूले, छ छ छ छ यति धेरै
यो पद वर्त हिजो हाम्रो विधान सम्बन्धित मिटिङ थियो, हिजो मैले पनि भनेको छु कि यो यति पदहरू राखेर केन्द्रमा यो पदाधिकारीहरू राखेर त्यसको व्यवस्थापन गर्नै गाह्रो हुन्छ, त्यति अब एउटा सहायक महामन्त्री के अरे सहमहामन्त्री बनायो उनको लागि छुट्टै कोठा चाहियो, छजना महामन्त्री उनीलाई छुट्टै, त्यति हामीसँग कार्यालय नै थियौँ, त्यतिलाई त सिङ्गरबार चाहिन्छ, त्यस कारणले यो व्यवस्थापनै गर्न गाह्रो हुन्छ। यो यति बढ्दा खालि त्यो नेताहरूको व्यवस्थापनका लागि मात्रै हो भने पनि यसले पार्टीलाई अगाडि बढाउन सक्दैन, यो ठिक छ, महामन्त्री 3 जना मात्रै हुनुपर्छ भन्ने मैले त लेखेर पनि दिएको छु, यति धेरै हुनु भएन। एउटा महिला
नेताको पार्टी मात्र भयो क्या तपाईँहरूको जनताको आकर्षण देखिन, आज राज संस्थाको कुरा गर्नुभएको छ, हिन्दू राष्ट्रको कुरा गर्नुभएको छ, तर गणतन्त्रको विकल्प छैन, आज यो देशको व्यवस्थाको विकल्प हुन सक्दैन भने प्रचण्डले भन्नुभएको छ, लोकतन्त्रको विकल्प लोकतन्त्र हो भनेर तपाईँको प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभएको छ, अब हेर्नु
हामी लोकतन्त्रका विरोधी होइनौँ नि, हामी पनि लोकतन्त्रका समर्थक नै हौ, परिवर्तनका हामी समर्थक नै हौ, परिवर्तनलाई हामीले आत्मसात गरेका छौँ, तर परिवर्तनका माध्यमबाट बनेको जुन यो संविधान छ यसमा तिनवटा दुई तिनवटा कुरामा हाम्रो असहमति रहेको मात्रै हो, परिवर्तनलाई हामीले आत्मसाथमा गरेको होइन, यसको विपक्ष हामी छैनौँ। अब के अरे प्रतिनिधि के भन्नुहुन्छ के भन्नुहुन्छ, जस्तो भनौँ न गणतन्त्रको कुरा छ, हामी संवैधानिक राज संस्था एउटा राज संस्था देशको संरक्षकका हैसियतमा राज संस्था रहनु पर्दछ भन्ने हाम्रो मान्यता छ, किनभने हेर्नुहोस् राष्ट्र संस्था हुन्जेलसम्म देशको भौगोलिक अखण्डता देशको स्वाभिमानमा कहिले पनि कुनै आँच आएको इतिहास छैन। तर अहिले हेर्नुहोस् त अहिलेको नीति अहिलेको परराष्ट्र नीति देश यो नीतिहरूले गर्दाखेरि नेताहरूको अकर्मण्यताले गर्दाखेरि पार्टी कुन हालतमा कहाँनिर पुग्यो होला सोध्नुहोस् त। दसजना बुद्धिजीवीलाई सोध्नुहोस् देशको स्थिति के छ भनेर, दसजना पत्रकारलाई सोध्नुहोस् देशको स्थिति के छ भनेर, शिक्षकलाई सोध्नुहोस् बुद्धि कुनै वर्ग कुनै तब्का पनि यो अहिलेको जुन जुन रूपमा चलेको छ यसमा सन्तुष्ट छैन। त्यसो हुनाले राष्ट्र संस्था देशको स्थायित्वको लागि आवश्यक छ। अहिले त तमाम बुद्धिजीवीहरू प्रोफेसरहरू वकिलहरू परराष्ट्र मामलाका ज्ञाताहरू पनि भनिराखेका छन् कि राष्ट्र संस्था एउटा भयो भने एउटा कुराबाट हामी के दुःख हुन्छौँ भने हाम्रो देशको जुन भौगोलिक अखण्डता छ हाम्रो जुन स्वाभिमान छ सार्वभौमिकता छ यसमा आँच आउँदैन भन्ने कुरामा ढुक्क हुन सकिन्छ। अहिले हामी चाहिँ हामी गर्दै गरेर भनेर भनिरहेका छौँ अहिले देशका बुद्धिजीवीहरू र हामी यो पनि हजुरलाई म अनुरोध गरौँ अहिले पहिलेको भन्दा यसपालि यो डेढ दुई वर्षको दरमियानमा स्वतस्फूर्त युवाहरूको यति प्रवेश भयो राप्रपामा र बाहिर पनि जति पनि संस्थाहरू यो हिन्दू राष्ट्र राष्ट्र संस्था हुनुपर्छ भन्ने मान्यता बोक्ने मान्छेहरू यति प्रशस्त मात्रामा पहिले भन्थे मान्छे राप्रपामा युवा नै छैन भन्थे अहिले युवाहरू यति प्रवेश भइरहेका छ तपाईँहरूलाई पनि अनुभव भइराखेको होला ठुला ठुला जुलुसहरू स्वतस्फूर्त जुलुसहरू निक्लेका छन्। त्यसो हुनाले यो हामीले अङ्गीकार गरेको हाम्रो माग र मुद्दाका प्रति जनताको आकर्षण बढेको हामीले अनुभव
प्रतिगमनकारी पार्टी हो तपाईँहरूको भविष्य छैन अब उल्टिन्छ र भने बागमतीको पानी कता फर्किन्छ होला भन्नुहोस् त। अब
बागमतीको पानी यो विधान यसमा दिन मिल्दैन ठुला ठुला नदीहरूको नदीहरूलाई पनि नियन्त्रण गरेर बाँध बनाएर राम्रो च्यानल बनाएर सिँचाइहरू पनि त छ नि हाइड्रो प्रोजेक्टहरू पनि त भएका छन् नि त्यता पनि त बुझाउन सकिहाल्नु बागमती पनि एकै नासमा एकै नदीको कुरा किन गर्नुहुन्छ कसा ठुला ठुला नदीहरू बाँध बाँधेर हाइड्रो प्रोजेक्टमा भोलि लगेर देख्नु भएन सिँचाइ भएको देख्नु भएन।
नेतृत्व गर्न सक्छ र भने राप्रपामा कसले पत्याउँछ आज भन्नुहोस् त उहाँहरूका कार्यकर्ताहरू हेर्नुहोस् त
राष्ट्रिय प्रजातन्त्र पार्टीका जुन नेताहरू छन् हामीसँग म दुई तिनवटा एक मिनटमा हजुर भन्नु दुई तिनजना नेताको यो पशुपति शमशेर बेलायतको अक्सफोर्ड विश्वविद्यालयको उहाँ विद्यार्थी हो त्यहाँबाट उच्च शिक्षा ग्रहण गरेर उहाँले उहाँले यहाँ आउनुभयो र राजनीतिमा जुन जुन मन्त्रालय उहाँले सम्हाल्नुभयो आफ्नो टाइममा हरेक मन्त्रालयले उन्नति गरेको उहाँलाई कसैले खोट लगाएको कसैले दाग लगाएको देखिँदैन यो त सबैको सामने छर्मन्द छ। त्यस्तै डाक्टर प्रकाश चन्द्र पनि हेर्नुहोस् त अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयकोबाट उहाँले स्नात उच्च शिक्षा प्राप्त गरेर त्यहाँको प्रोफेसर पनि हुनुभएर यहाँ आउनुभयो यहाँ आएर उहाँले स्नातक निर्वाचन क्षेत्रबाट उहाँ चुनाव जित्नुभएको पञ्चायतकालमा पनि र राष्ट्रिय पञ्चायतबाट बहुदलीय व्यवस्थाको त्यसमा आवश्यकता छ भन्ने मान्छे हो डाक्टर मेहनी। त्यस्तै कमल थापा हेर्नुहोस् त अहिलेका समकालीन जति पनि नेताहरू छन् शीर्ष तहमा उहाँहरू कसैभन्दा पनि यो हाम्रो अध्यक्ष कमल थापा कुनै पनि कारणले कम हुनुहुन्न। त्यस्तै अहिले राजेन्द्र लिङ्गेल हेर्नुहोस् यता तलबाट उठेर आएको गरिब तब्काबाट उठेर आएको नेता यो पार्टीमा त्यो आकर्षण भएर तिनीहरू अगाडि बढायो होला र यो त हाम्रो के भयो भने हामीले कहिले पनि शासन गर्ने मन्त्री भयो होला उप प्रधानमन्त्री भयो होला तर शासन गर्ने नेतृत्व दायी भूमिका निभाउने हाम्रो पार्टीका नेताहरूले मौकै पाएको छैन। त्यो मौका आउँदैछ त्यसपछि हेर्नु होला राप्रपाले कसरी सरकार राज्य चलाउँछ भन्ने कुरा
जाँदा जाँदै भन्नुहोस् त तपाईँहरूको पार्टीको आगामी अध्यक्ष को कमल थापा कि डाक्टर प्रकाश चन्द्र लोहनी कि पशुपति शमशेर जबरा कि तपाईँको राजेन्द्र लिङ्गदेन त
तिन चार दिनभित्र यो कुराहरू छ अहिले साथीहरू आउँदै हुनुहुन्छ हामी विचार विमर्श गर्दैछौँ सबभर हामी हावामा गाउँ गर्ने हामी प्रयत्न गर्दैछौँ। अहिलेसम्मको स्तरीय चुनाव भयो जुनै पनि सुदूरपश्चिममा चुनाव हुँदै पहिले हामी पाँचजना उम्मेदवार थियौँ पछि तिनजना आयौँ पछि सहमति भएर म निर्विरोध निर्वाचित भएँ। त्यस्तै अहिलेको नेताहरूलाई पनि हामी यो सहमति नै पुर्याउनु पर्दछ भन्ने धारणा बोकेर हामी धेरै साथीहरू यसमा प्रयत्नशील छौँ हेरौँ के हुन्छ यसमा सहमति भयो भने सबैले भूमिका पाउने हिसाबले त्यो पाउने चाँदो चाँदो मिलाएर सर्वसम्मतिमै जाउँ भन्ने
तपाईँको साथ कसलाई रहन्छ त सुदूरपश्चिमबाट आउनु भएको छ तपाईँको साथ कसलाई रहन्छ त चारजना मात्रै
त्यही त यो हामी अब यो चार पाँच दिनभित्रमा भन्न सक्छौँ हामी हाम्रो साथ कसलाई रहन्छ भनेर त्यो मिलाउँदैछौँ उनीहरू हाम्रो हिँडै पुगेँ अरू साथीहरू पनि हुनुहुन्छ सुदूरपश्चिमाञ्चलबाट पनि आज र भोलिमा नेतृत्वदायी भूमिका खेल्ने साथीहरू आउँदै हुनुहुन्छ हामी सदभर सर्वसम्मतिमा जान्छौँ भएन भने अनि यसलाई भनौँला कि हामी फलान ठाउँमा छौँ भनेर।
समय र विचारको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु यहाँको महाधिवेशन सफल हो शुभकामना छ थ्याङ्क यू सो मच
धन्यवाद मिडिया मार्फत जनतामा जाने मौका दिनुभयो म धर्मराजलाई धेरै धेरै धन्यवाद छ।
हस् थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद दिन चाहन्छु।
यतिखेर हामीसँग धर्मराज जोशी हुनुहुन्थ्यो, राप्रपाको चाहिँ केन्द्रीय कमिटी सदस्य, केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशको अध्यक्ष हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गर्यो। कार्यक्रममा म छोटो ब्रेकमा जान्छु, ब्रेकपछि पुनः आउँछु।
Capital FM 92.4
प्लास्टिक कस्मेटिक लेजर सर्जरी र हेयर ट्रान्सप्लान्टको लागि नेपाल प्लास्टिक सर्जरी अस्पताल
उपलब्ध सेवाहरू, आगोले पोलेको बिरामीको उपचार, नयाँ तथा पुराना घाउको उपचार, हात खुट्टा र अनुहारको जन्मजात समस्याहरू, क्यान्सर सम्बन्धी प्लास्टिक सर्जरी, छाला तथा यौन सम्बन्धी समस्याहरू।
कस्मेटिक सर्जरी तर्फ नाक कान आँखा बनाउने, आँखाको मुन्द्री बनाउने उपचार, अनुहारको चाउरीपन हटाउने, स्तन सम्बन्धी कस्मेटिक सर्जरी, शरीरमा भएको दाग कोठी मुसा र ट्याटुहरू हटाउन, लेजर सर्जरी र टाउकोमा केस उमार्न, FUE हेयर ट्रान्सप्लान्ट।
विस्तृत जानकारीका लागि
नेपाल प्लास्टिक सर्जरी अस्पताल, हात्तीवन हरिसिद्धि ललितपुर, फोन नम्बर 52506665, 98498295513।
तपाईँहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर जङ्गल कागज मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टिडाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौँ र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200772, 5200772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
पृष्ठ पुष्ट मसल छ, हेर्दै सबै नाना उसको पोसिलो, खान्छ ऊ स्वादिलो, छिट्टो अनि छरितो, झट्ट पकाऊ कप कप खाऊ, गोलमोलको स्वादमा सबै सँगै रमाऊ।
फेरि आयो स्वादिलो गोलमोल सुमो, तयारी चाउ चाउ।
जता गए नि जहाँ पुगे नि मोमो नखाइ त चित्तै बुझ्दैन भने
नेपाली हो नि त।
अनि फेरि अलि राम्रो शानदार मोमो चाहिँ जहाँ तहीँ नपाइने।
ल मोमो पनि शानदार, नाम पनि शानदार, शानदार मोमो शङ्खमूलमा छ नि।
उत्कृष्ट अनि स्वादिष्ट मोमोका लागि शानदार मोमो शङ्खमूल काठमाडौँ, सम्पर्क 98601196775, 98186571। लेट्स सुरु भुइत शानदार।
हाम्रो सभ्यता, हाम्रो संस्कृति अनि आफ्नै मौलिकता, ऐतिहासिक र पर्यटकीय नगर भक्तपुरमा ट्राभलर्स कफी एन्ड क्याफे प्राइभेट लिमिटेड, दत्तात्रय स्क्वायर, भक्तपुर। वी अर्गनाइज टुर्स एन्ड ट्राभल्स, वी सर्भ अल टिकट्स, अल टाइप्स अफ ट्रान्सपोर्टेसन, जिप, ट्याक्सी एसेट्रा, होम स्टे, होटल बुकिङ, लन्च, ब्रेकफास्ट एन्ड डिनर, डिलिसियस एन्ड अट्र्याक्टिभ सेरेमोनी केक्स। We provide home delivery also. We serve culture night with traditional dances and music. Travelers Coffee and Cafe Private Limited, Dattatraya Square, Bhaktapur. Phone number 01-6610110.
Lamo samay dekhi ko lockdown le diktar manasthiti ani wakka dainiki. Uff, kasari agadi badho.
त्यसो भए पोखरा घुम्न आउनुहोस्।
स्वागत छ, हामी पुनः सेवाको पर्खाइमा छौँ।
होटल ट्युलिप पोखरा, डायल 0614574549856011।
लग अन www.tulippokhara.com।
Hey, Mr.
प्रविधि सर्वसुलभ मूल्य हिमस्टार प्राइस सोचे जस्ते सामान खोजे जस्ते
ऐतिहासिक र पर्यटकीय नगर भक्तपुर दत्तात्रेयमा परम्परागत नेवारी खाना तथा परिकार सुपथ मूल्यमा नखत्या नेवा छेर सम्पूर्ण नेवारी संस्कृति र परम्परागत स्वाद सहित नेवारी खाजा ब्रेकफास्ट लन्च र डिनर बार लाइभ म्युजिक रूफटप रेस्टुरेन्ट परम्परागत नेवारी शैलीको बसाई विभिन्न उत्सव समारोहको पार्टी आयोजना गर्न पर्याप्त स्थान सहित नखत्या नेवा छेर दत्तात्रेय तलेजु मन्दिर परिसर भक्तपुर सम्पर्क 01-6614-029 6614-029
क्यापिटल एफएम 92.4 मेगाहर्जमा
एउटा फरक समाचारमूलक प्रस्तुति
क्यापिटल फ्रन्टलाइन
आदन श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम क्यापिटल फ्रन्टलाइन यहाँहरू सुन्दै हुनुहुन्छ र क्यापिटल फ्रन्टलाइनमा हामी देशको समग्र विषयवस्तुको बारेमा चर्चा परिचर्चा बहस छलफल गरिरहेका छौँ। विशेष त यतिखेर सबै राजनीतिक दलहरूलाई चाहिँ भनौँ न खास गरी यो महाधिवेशन लागेको छ, देश कता जाँदैछ, देशमा किन विकास हुन सकेन, जनताको अवस्था किन परिवर्तन हुन सकेन, जुम्ला हुम्ला कालीकोट लगायतका विभिन्न हिमाली जिल्लाहरूमा यतिखेर हिमपात परेको छ, त्यसै गरी चाहिँ हिमाली क्षेत्रमा चाहिँ खाद्यान्नको अभाव देखिएको छ, जनताको जीवनस्तर अत्यन्तै कष्टकर बनेको छ। हेर्नुहोस् यस्तो परिस्थितिमा चाहिँ विभिन्न राजनीतिक दलहरूले तामझामले चाहिँ खर्चहरू गरिरहेका छन्। कङ्ग्रेसको चाहिँ आज झन्डै 42 जिल्लाको जिल्ला अधिवेशनहरू हुँदैछ र यस्तो परिस्थितिमा चाहिँ कङ्ग्रेसको नेतृत्व, कङ्ग्रेसले चाहिँ कस्तो नेतृत्व छान्ला, किनभने यतिखेर केन्द्रमा पनि नेतृत्वको बहस चलिरहेको छ। एमालेको आज राष्ट्रिय महाधिवेशन चल्दैछ र एमालेको राष्ट्रिय महाधिवेशनको विषयमा पनि हामी विशेष गरी युवाहरूको आकर्षण र त्यहाँ गरिएको खर्चको विषयले पनि यतिखेर चर्चा पाएको छ। वास्तवमा तडक भडक गरेर नेकपा एमाले भन्ने चर्चा हुन थालेको छ। झन्डै 1.25 करोडको हाराहारीमा चाहिँ उहाँहरूले मञ्चदेखि गेटहरू बनाउनमा किन खर्च गर्नुभयो, यत्रो पैसा कहाँबाट आयो, यी लगायतका विषयहरू यतिखेर तडक भडक देखिएको छ। चितवनमा जुन किसिमले उहाँहरूले चितवनलाई सिँगार्नु भएको छ, यसले यतिखेर चाहिँ चर्चा पाएको छ। नेकपा एमालेको यो महाधिवेशनको सन्देश के हो त, यी यावत विषयमा हामी कुराकानी गर्छौँ आजको यो विशेष श्रृङ्खलामा। अहिले भर्खरै हामीले कुराकानी गऱ्यौँ राप्रपाको विशेष यो पछिल्लो समय देखिएका विषयमा र राप्रपाभित्र पनि आकाङ्क्षीहरू धेरै छन्। राप्रपामा पनि कसले बाजी मार्ला, राजेन्द्र लिङ्गदेनले हिजो उम्मेदवारी घोषणा गरिसक्नु भएको छ धवल शमशेर जबराको साथ दिएर, र अब चाहिँ राप्रपाको नेतृत्वमा पनि कमल थापालाई काउन्टर दिने हुनुभएको छ भने यतिखेर चाहिँ नेकपा एमालेको 10 राष्ट्रिय महाधिवेशनको चटारो छ। 10 राष्ट्रिय महाधिवेशनमा युवाहरूको आकर्षण बढेको छ, यी लगायतको विषयमा विशेष कुराकानी गर्दैछौँ। र तपाईँहरू सबैलाई थाहा छ यतिखेर नेकपा एमालेको 10 राष्ट्रिय महाधिवेशनका लागि चितवन झकिझकाउ पारिएको छ। चितवनको पछिल्लो अवस्था र चितवनमा चाहिँ युवाहरूको आकर्षणको सवालमा रहेर कुराकानी गर्दैछौँ। यतिखेर हामीसँग कुराकानीका निम्ति नेकपा एमालेका युवा नेता, चर्चित नेता, जसले केन्द्रीय कमिटी सदस्यमा आफ्नो उम्मेदवारी पनि दिनुभएको छ, पूर्व विद्यार्थी नेता, यतिखेर हामीसँग विशेष यो आजको क्यापिटल फ्रन्टलाइनमा महेश बर्तौला हुनुहुन्छ। विशेष गरी पछिल्लो समय नेकपा एमालेको 10 राष्ट्रिय महाधिवेशनमा युवाहरूको सहभागिता र युवाहरूले पार्टीलाई कसरी हेर्नु भएको छ भन्ने विषयमा रहेर कुराकानी गर्दैछौँ। यतिखेर कुराकानीको निम्ति आजको यो विशेष कार्यक्रम क्यापिटल फ्रन्टलाइनमा यतिखेर नेकपा एमालेका युवा नेता, चर्चित नेता, जो केन्द्रीय कमिटी सदस्यमा पनि उम्मेद्वार हुनुहुन्छ, महेश बर्तौला हुनुहुन्छ। उहाँलाई म वेलकम गर्न चाहन्छु। महेशजी, यहाँलाई स्वागत छ क्यापिटल एफएममा।
हस् धेरै धन्यवाद।
अब नेकपा एमालेको 10 राष्ट्रिय महाधिवेशनमा यतिखेर तपाईँहरू चितवन पुग्नु भएको छ, के छ चितवन, झकिझकाउ पारिएको छ, आलोचना टिका टिप्पणी दुवै किसिमको यो विषयहरू बाहिर छ, नेकपा एमालेको 10 राष्ट्रिय महाधिवेशनलाई कसरी सफल पार्दै हुनुहुन्छ तपाईँहरू?
यो महाधिवेशन भन्ने बित्तिकै स्वाभाविक रूपमा यो झकिझकाउ हुने, व्यापक प्रचार प्रसार हुने, सजावट हुने, यसको व्यवस्थापकीय पक्षको एउटा महत्त्वपूर्ण पाठ हो। त्यो नेकपा एमाले भव्यताका साथ सम्पन्न गर्न यहाँले अहिले भनेकै पृष्ठभूमि बमोजिम कामहरू भएको छ। अब यसलाई हामीले सर्वसम्मतबाट सकेसम्म महाधिवेशनको हलबाट सर्वसम्मति नेतृत्व चयनको प्रक्रियामा हामी अगाडि बढ्नेछौँ। यदि त्यो भएन भने नेकपा एमाले जनवादको एउटा कार्यनीति स्वीकार गरेर अगाडि बढिरहेको पार्टी भएको कारणले गर्दा अब हामी राजनीतिक पार्टीहरू जनताबाट अनुमोदित हुनुपर्छ, नेताहरू कार्यकर्ताबाट अनुमोदित हुनुपर्छ भन्ने जुन एउटा हामी राजनीतिक एउटा मान्यतालाई आत्मसात गरेर हिँडेका छौँ, त्यसो एउटा सहमति हुन नसक्दाखेरि हामी आम कार्यकर्ताको बिचबाट नेतृत्व चयनको प्रक्रियालाई चाहिँ जोडेर हामी अब शानदार ढङ्गबाट 12 बेलुका महाधिवेशनका सबै कामहरू सम्पन्न गरेर अगाडि बढ्नेछौँ। त्यस हिसाबले पुरै त तयारी भएको छ, त्यस हिसाबले अरू व्यवस्थापकीय पक्षहरू आधारभूत अरू सबै
संरचनाबाट त्यहाँ हुनुहुन्छ, तपाईँहरू बागमती प्रदेशको प्रदेश कमिटीमा पनि हुनुहुन्छ। अहिले हेर्ने हो भने चितवन पुरै झकी झकाउ सिँगारिएको छ, दुलै जस्तै हिजो अस्तिदेखि तपाईँहरू तामझामले लाग्नु भएको छ, धेरै खर्च गर्नुभयो, धेरै तडक भडक गर्यो भन्ने बाहिर आइरहेको छ। एउटा कम्युनिस्ट पार्टीको महाधिवेशन यति तडक भडक र यति देखावटी किन भन्नुहोस् त?
होइन, यो सुनामी विगतमा दियो त्यही हिसाबले अलिकति अहिले हामीले प्रविधिलाई प्रयोग गरेका छौँ, झन्डा ब्यानर यो हाम्रो हिजो जसरी प्रयोग हुन्थ्यो त्यही हिसाबले हो। स्वाभाविक रूपमा महाधिवेशन स्थलमा सबै पार्टीहरूको यस हिसाबले हुन्छ, आलोचना गर्नेहरूले अब झन्डा धेरै राख्यो, ब्यानर धेरै राख्यो, खानामा के भेराइटीहरू राख्यो, यो फरक पाटो हो। यो विषय वास्तवमा महाधिवेशनको मुख्य अङ्गलाई डिभेल गर्न, विषयवस्तुलाई डाइभर्ट गर्न अब केही मान्छेहरूले यस्तो कुरा गर्छन्, तर महाधिवेशन सम्पन्न गर्नका लागि स्वाभाविक र प्रचार प्रसार व्यवस्थापक अरू पाटो आवासीय कुरा हो, खानपिनका कुराहरू हुन्छ, यी सबै कुरा त सामान्य मानिसले घरमा जे गर्छ त्यही कुरा हो। त्यसमा अतिरिक्त अलिकति प्रचार प्रसार आम धेरै मान्छे अब लाखौँ मानिसहरू आउने हुँदाखेरि त्यस व्यवस्थापकीय पक्ष त्यस हिसाबले प्रचार प्रसार त्यस हिसाबले हुने हुँदा 2022 बढी पत्नी हुने हुँदा त्यस हिसाबले त्यसको अरू संयोजन अब यसलाई अब हजुरले भने जस्तो अब तलबाट किन भन्ने ठाउँबाट जोड्न पर्दैन, ठुलो संख्याको उपस्थितिको व्यवस्थापन स्वाभाविक रूपमा महँगो
हुन्छ। धेरै गर्नु त एउटा मञ्च बनाउनलाई नारायणीको छेउमा तपाईँहरूले झन्डै झन्डै भनौँ न 125 करोड रुपियाँ खर्च गर्नु भएको छ, तपाईँहरूले गेटहरू त्यति नै बनाउनु भएको छ, 46 गेट, 4,000 बढी बसहरू प्रयोग गर्नु भएको छ, 500,000 मान्छे ल्याउने भन्नुभएको छ, त्यति धेरै मान्छे महाधिवेशन प्रतिनिधिहरूलाई खाना खिलाउँदै हुनुहुन्छ, होटलहरू सबै बुक गर्नुभएको छ, यति धेरै खर्च गर्नुभयो तपाईँहरूले अरबौँ रुपियाँ भन्ने परेको छ कि बाहिर? अब
यो एकदम अत्यन्तै मिथ्या कुरा हो। नेकपा एमालेको केन्द्रीय मूल व्यवस्थापन समितिको तर्फबाट, आर्थिक पक्ष हेर्ने फाँडको तर्फबाट करिब यो महाधिवेशनको टोटल खर्च भनेको हामीले 7.5 करोडको इस्टिमेट गरेको अवस्था हो। टोटल त्यो पनि भोटिङ मेसिनको हारै करिब मन लाग्छ 1 करोडको हारारीको त्यसैको छ। अरू व्यवस्थापक पक्ष सबैले मन चाहिन्छ, मन बस्नुपर्छ, मन अब खोलाको किनारमा गरिएको छ, त्यसमा केही खर्च भयो होला, तथापि यो विषय नै होइन, यो छलफलको प्रसङ्ग यो होइन। महाधिवेशनले नेतृत्व के ल्याउँछ, कसरी जान्छ, आगामी कार्यदिशा कार्यभार के रहन्छ, एमाले कसरी चाहिँ मुलुकको चाहिँ विकास समृद्धिको समाज बन्न सक्छ, यो ठाउँबाट बहस हुनुपर्ने। तर बहस समाजमा के भइरहेको छ भने तपाईँले अहिले भनेको कोणबाट भइरहेको छ, यो भनेको हाम्रो राजनीतिलाई वास्तवमा एउटा प्रजातान्त्रिक कोणबाट अगाडि बढ्ने राजनीतिक मान्यतालाई चाहिँ काहीँ न काहीँ अलिअलि भनौँ न भत्काउन खोज्ने अलिअलि
चितवनमा कार्यक्रम गर्नुभयो, चितवनमा यत्रो तामझाम गरिरहँदा प्रचण्डलाई सिद्ध्याउन, प्रचण्डलाई देखाउन र दुनियाँलाई चाहिँ प्रचण्डको विरुद्धमा चाहिँ नेकपा एमाले चाहिँ त्यहाँ शक्ति प्रदर्शन गर्दैछ भन्ने परेको छ क्या? किन तपाईँहरूले चितवनमा गरिरहँदा आज प्रचण्डलाई किन यस्तो लाग्यो? प्रचण्ड र माधव नेपाल तपाईँहरूको कार्यक्रममा नजाने, उहाँहरूले तपाईँहरूको महाधिवेशन बहिष्कार गर्नुभएको छ, तपाईँहरूले चितवनमा कार्यक्रम गरेर प्रचण्ड र माओवादीलाई सिद्ध्याउन खोजेको हो?
यो नेकपा एमालेको महाधिवेशन हो, हामीले हाम्रो पुरा शक्तिका छ, यो हाम्रो महान पर्व पनि हो। देशभरका नेता कार्यकर्ताहरू महाधिवेशन स्थल चितवनमा आउने हुन्छ, आइसक्नु भएको छ, आउने क्रम जारी छ। यो कोही प्रति कोही पार्टीको अमुक नेताप्रति पनि होइन, यो कसैले बहिष्कार, एमालेको महाधिवेशन कोही नेताले बहिष्कार, एमालेको महाधिवेशन प्रचण्डले बहिष्कार, माधव नेपाल, यो त यो फेरि प्रश्न हो र यो त एमाले आफ्नो महाधिवेशन आफ्नो शक्तिका उपस्थितिमा गर्ने कुरा हो। त्यस कारणले गर्दाखेरि यो कसैप्रति लक्षित पनि छैन, यो चितवन भौगोलिक हिसाबले सेन्टर पनि ठाउँको भयो हिसाबले, उपस्थिति सहजताको हिसाबले, व्यवस्थापकीय पक्षको सहजताका हिसाबले आयोजना गरेको क्षण गरेको स्थल हो। त्यसो हुँदाखेरि यहाँ प्रचण्ड कमिटी त्यहाँ पर्नुभयो होला, तर उहाँप्रति के लक्ष्य हुनु पऱ्यो, उहाँ नेपालको राजनीतिक बाटो वास्तव पानीको फोका गर्ने वास्तवमा सकिने बाटो आफै समाइरहनु भएको छ। नेकपा एमालेको यत्रो शक्ति प्रचण्डलाई चाहिँ देखाउनु पर्छ भन्नका लागि चितवनमा ओर्लिनु पर्छ, त्यस्तो हामी ठान्दैनौँ, त्यस प्रकृतिको त्यो लक्षित पनि होइन। त्यस हुँदाखेरि अब हजुरहरूले यसलाई चाहिँ यसरी बुझ्नुपर्छ भन्ने लाग्छ।
अब महेशजी, तपाईँ अहिले युवा पुस्ताको चर्चित नेता हुनुहुन्छ, तपाईँहरू जस्तो युवाहरू आकर्षण बढेको छ भनिएको छ, मैले एउटा महत्त्वपूर्ण प्रश्न यहाँलाई राख्छु कि आज नेपाली राजनीतिमा युवाहरूको आकर्षण बढेको छ यसमा दुईमत छैन, तर विचार सिद्धान्त राजनीति पेसा हो भनेर हो कि सेवा हो भनेर हो कि दलाली गर्नु हो कि भ्रष्टाचार गर्नु हो कि पार्टीको पुच्छर बन्नु हो कि विचार सिद्धान्त लिएर देश हाँक्ने हिँड्नका निम्ति होला भन्नुहोस् त?
होइन, यो कसैको दलाली गर्न पनि होइन, कसैको चाकरी गर्न पनि होइन, कसैको पक्षधरता कायम गर्न पनि होइन, नेपाली समाजको आम रूपान्तरण, देशको सुखी जनता सुखी नेपाली समृद्ध नेपाल यो निर्माणको कार्यभार पुरा गर्नका लागि नेकपा एमाले जसरी अगाडि बढिरहेको छ यसलाई अझ अलिक दृढ सङ्कल्पका साथ अगाडि बढाउन यो महाधिवेशनबाट युवाको ठुलो पङ्क्ति प्रतिनिधिहरू हिसाबले उपस्थित हुनुभएको छ र यो महाधिवेशनबाट मलाई लाग्छ राजनीतिक हिसाबले सुदृढपूर्ण वैचारिक नेतृत्व यो महाधिवेशनबाट विभिन्न हिसाबले केन्द्रीय कमिटी 225 को संरचनाभित्र एउटा महत्त्वपूर्ण हिस्सा राजनीतिक हिसाबले चाहिँ एउटा स्वच्छ मर्यादित हालको संस्कारयुक्त राजनीतिक प्रणालीलाई विकास गर्नुपर्छ त्यसलाई बोकेर हिँड्नुपर्छ भन्ने पङ्क्ति यो महाधिवेशनको अलबाट निर्वाचित हुने अवस्था छ हामी पनि त्यही कुराको एडभोकेसी गर्दैछौँ समाजमा विभिन्न खालका घटनाक्रमहरू हुन्छन् विभिन्न खालका मानिसहरू हुन्छन् त्यसको रिफ्लेक्सन पार्टी भनेको समाजको एउटा अवयव हो त्यसमा अहिले तपाईँले भन्नुभयो जस्तो केही रिफ्लेक्सनहरू होला तथापि आम रूपमा नेकपा एमालेको महाधिवेशनबाट विचारको हिसाबले दृष्टिकोणको हिसाबले कार्यक्रमका हिसाबले र विकास समृद्धिको सम्भाग नेकपा एमाले हो भन्ने कुराको चाहिँ जसिफाई गर्ने गरी नेतृत्व स्थापित भएर त्यसमा युवाहरूको पनि समेटेर आउने अवस्था सुनिश्चित भएको अवस्था छ त्यस हिसाबमा बल पुर्याउन चाहिँ हामी लागिरहेका पनि छौँ
होइन युवाहरूले राजनीति बुझे कि बुझेनन् भन्ने मेरो प्रश्न क्या बुझेर लागिरहनु भएको छ कि एउटा भनौँ न मान्छेहरूले तपाईँको भने होइन कि मान्छेहरू अहिले युवा पुस्ताहरूको आकर्षण हेर्दाखेरि एउटा हल्लाको पछि हो कि होइन यो यस्तै हो राजनीति कमाउ गर्ने धन्दा हो भन्ने पर्या छ कि के लाग्छ तपाईँलाई भने
अलिअलि तपाईँले भनेको जस्तो नभएको होइन राजनीतिभित्र यो खालको अलिकति क्षयीकरण सैद्धान्तिक राजनीतिक क्षयीकरण वैचारिक अध्ययन यो पाटोबाट भन्दा पनि अलिकति कस्मेटिक हिसाबले व्यक्ति पपुलरिज्मका हिसाबले अलिकति यो उपभोक्तावादी शैली अब स्टन्ट गर्ने अलिक विज्ञापनमुखी शैली यो चाहिँ हाम्रो राजनीतिमा यो विकास भएको यो एमालेभित्र मात्र होइन आम नेपालको राजनीतिक कोर्सभित्र विकास भएको अहिलेको सबैभन्दा ठुलो ज्वलन्त चुनौती हो त्यस कारणले गर्दा संस्थालाई सेकेन्डरी राख्ने व्यक्ति हावी हुने व्यक्ति सिममा आउन खोज्ने त्यस कारण व्यक्तिको मान्यता व्यक्तिका चाहिँ सोचाइहरूलाई चाहिँ संस्थाभन्दा माथि राख्न खोज्ने यो प्रवृत्ति हाम्रो राजनीतिको एउटा दुर्भाग्यपूर्ण यो अवस्था निर्माण भएको छ त्यस कारणले गर्दा अहिले यो महाधिवेशनमा नेकपा एमालेको तर्फबाट युवा प्रतिनिधिहरू हुन्छन् युवा नेता साथीहरू हुनुहुन्छ हामी सबैले तपाईँले अहिले भनेको यो चिन्ता आम चिन्ताको विषय हो किनभने युवा राजनीतिप्रति विचार दृष्टिकोण सिद्धान्तप्रति स्खलित हुँदै जाने हो भने त्यो डेमोक्रेसीमा त्यसले असर गर्छ मुलुकको चाहिँ यो सम्बन्ध हिजो 62-63 सालको क्रान्तिबाट प्राप्त भएको उपलब्धिहरू हामीले संविधान त रक्षा गर्दै कार्यान्वयनको तहमा हिँडेको ठाउँमा यसैमा यहीँ अब हुन्छ मुलुकमा राजनीतिक अस्थिरता द्वन्द्वतर्फ जाने र त्यसलाई कमान्ड गर्ने राजनीतिक नेतृत्व सुजुपूर्ण नहुने खतरा हुन्छ त्यस कारणले अबको राजनीति आन्दोलनमा राजनीति पार्टीभित्रको ठुलो चुनौती भनेको हामीले युवा पङ्क्तिलाई जुन पछिल्लो राजनीतिक आन्दोलनमा सङ्गठित भएको पुस्तालाई चाहिँ राजनीतिक वैचारिक हिसाबले समाज र राष्ट्र निर्माणको सङ्कल्पमा नै जोडिने कुरा राजनीतिमा लाग्नुको अर्थ हो भन्ने हिसाबले हामीले बुझाउनु जरुरी छ न कि कोही पैसा कमाउन मान सान आनका लागि हो भन्ने ठाउँमा यो राजनीति जोड्न हुँदैन यस ठाउँमा चाहिँ अहिले हजुरले भनेको कुरा गम्भीर कुरा हो यो 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 ट्रेन्ड विकास भइरहेको छ हुल हुजत गर्ने भौतिक हिसाबले उपस्थिति चाहिँ व्यापकता वरिपरि चाहिँ अलिकति जुलुस यो यो पङ्क्तिलाई परिचालन गर्दाखेरि नेता भनिन्छ भने यस्तो टाइपको शैली चाहिँ अब राजनीतिमा हुर्किन खोजेको छ यो चाहिँ अलिकति यसलाई व्यवस्थित चाहिँ गर्नु जरुरी छ
अब महेशजी तपाईँको उम्मेदवारी यसपटक केमा रहन्छ केन्द्रीय कमिटीमा तपाईँले आकाङ्क्षा देखाउनु भएको छ केन्द्रीय समितिमा आउने केन्द्रीय सदस्य बन्ने के सम्भावना छ भन्नुहोस् त
स्वाभाविक रूपमा अहिले 60 वर्ष एक्जिस्टिङ नेकपा एमाले केन्द्रीय कमिटी कुरा गर्नुहुन्छ भने एक्जिस्टिङ कमिटीमा 60 वर्षभन्दा माथि उमेर समूहका मानिसहरू नेतृत्वहरू अहिले पनि 75% हुनुहुन्छ उहाँहरू अहिले पनि दोहोरिन चाहनुहुन्छ अहिले पनि 75% उहाँहरू हुनुहुन्छ दोहोरिन चाहनुहुन्छ अब 50-60 को आधारमा जम्मा 20% उमेर समूहका 20% हुनुहुन्छ 50% कम उमेर समूहको करिब 5% विभिन्न समावेश विभिन्न कोणबाट अहिलेको एक्जिस्टिङ केन्द्रीय कमिटी यो अवस्था छ अब महाधिवेशनबाट हामीले यो संरचनामा हामीले चाहिँ प्रहार गर्नुपर्छ घन प्रहार गर्नुपर्छ शैक्षिक अवकाश गर्नुपर्छ चारवटा केन्द्रीय सदस्य भयो नेताहरू पदाधिकारी बन्न भन्ने थाई कमिटी बन्न भन्ने तर फेरि पनि केन्द्रीय समितिकै सदस्य बन्न आउने कुरा त्यो राम्रो हुँदैन त्यसले के हो भने आन्दोलनलाई ऊर्जा दिने पार्टीले रकेट गतिमा अगाडि बढाउने भन्ने नेकपा एमालेको जो सङ्कल्प छ त्यसलाई पुरा गर्न सकिँदैन त्यस कारण हामीले के सोचेका छौँ भने अहिले उमेर समूहको हिसाबमा 40 वर्ष कम उमेर समूहको युवाहरूलाई पनि राजनीतिक यो आन्दोलनमा पार्टी केन्द्रीय कमिटी नेतृत्व विकासको श्रृङ्खलामा चाहिँ केही प्रतिशत युवाहरू ल्याउनुपर्छ हामीले भनेका छौँ। त्यसभित्र मैले म अहिले उमेरका हिसाबले 40 वर्ष कम उमेर समूहकै होला, दुई चारजना कति सकिन्छ, 2-4% कति सकिन्छ हामीले नयाँ नेतृत्व विकास हुन्छ। किनभने हामीले दुईवटा कुरा नेकपा एमालेको विधालाई के व्यवस्था गरेका छौँ भने 70 वर्ष क्रस गरिसकेपछि हामीले चाहिँ विदा हुने स्वाभाविक अनिवार्य विदाको अवधारणा ल्याएका छौँ, अनि दुई टर्म एउटै पदमा बस्न पाउने भनेका छौँ भने अहिलेको एक्जिस्टिङ कमिटीका 75% नै अहिले होल्ड गरेर बस्ने भने आगामी महाधिवेशनपछि त हेर्नु 70% एकैपल्ट नेतृत्वमा ग्याप हुने अवस्था छ। यो ग्यापलाई पुरा गर्न पनि 40 वर्ष कम उमेर समूहका युवाहरूलाई पनि समेट्नुपर्छ। 40-50 उमेर समूह 50-60 र अनि 60 माथि यस हिसाबले पार कोणबाट चाहिँ यो महाधिवेशनलाई नेतृत्व निर्माणको संरचना बनाउनुपर्छ भन्ने हाम्रो जोड छ। मैले केन्द्र सदस्य केही हिसाबले मैले खुला महाधिवेशनको हलमा उपस्थित पछिल्लो पुस्ता हो, म पछिल्लो पुस्ता हो, त्यो पुस्ताको तहबाट मैले नेतृत्व गर्ने गरी म अगाडि बढ्छु। केन्द्रीय सदस्य निर्वाचन हुँदा पनि म अत्याधिक मतदान जित्ने त्यो विश्वास अगाडि बढ्छु। अब यस हिसाबले अब हामीले सामूहिक हिसाबमा पनि पहल प्रयत्न गरिरहेका छौँ।
सहमति हुने सम्भावना धेरै कम छ, 225 हुनुहुन्छ तपाईँहरूको केन्द्रीय कमिटीको भनौँ न एउटा क्राइटेरिया एउटा संख्यात्मक रूपमा, तर धेरै आकाङ्क्षीहरू देखिनु भएको छ तपाईँहरू अहिले सुनिता बराल भयो तपाईँहरू जसरी अगाडि बढिरहनु भएको छ, अहिले सहमति हुन्छ कि निर्वाचनमा तपाईँ जानुहुन्छ?
यसमा दुईटै विधि खुला छ, हामीले जनवादको अब कार्यनीतिलाई स्वीकार गरेका छौँ, सक्दा पहिलो प्रयत्न सर्वसम्मत नै हो। साथीहरू आफ्नो ठाउँमा काका कवि साथीहरू जिम्मेवारी हुनुहुन्छ, उहाँहरूले त्यो सोच्नु पऱ्यो। त्यस कारण जसले जति भारी बोक्न सक्ने हो त्यति भारी माग्नु पऱ्यो पार्टीसँग, माग्ने हो, भारी माग्ने हो, काम गर्ने कुरा हो। त्यस कारण अहिले हामीले बोक्न सक्ने भारी माग्न खोजेका छौँ। माग्दाखेरि प्रतिस्पर्धा धेरै भयो भने चुनाव निर्वाचन हुन्छ, र तपाईँलाई एउटा सङ्केत के गर्नु, यो महाधिवेशन हाम्रो एउटा यसमा कतिपय कुरा विधानका संशोधन गर्न पनि आवश्यक परि गर्न सकिन्छ, केही केन्द्रीय सदस्यहरूको सङ्ख्या कम भयो भने चाहिँ केही पदाधिकारीहरूको विषयमा पनि कुरा उठेको छ। कहिलेकाहीँ त्यस्तै चाहिँ परिस्थितिले चाहिँ माग्दाखेरि महाधिवेशनको हलको कथाले माग्दाखेरि विधान संशोधन हुने अवस्था पनि छ, अर्थात् केही चाहिँ पदाधिकारी चाहिँ थपिने, केही केन्द्रीय सदस्य थपिने, र त्यसरी चाहिँ व्यवस्थापन गरेर सर्वसम्मति महाधिवेशनमा जानुपर्छ भन्ने पनि कोरोना आइरहेको छ। तथापि दुईटै विषय खुला छ, र सम्भावनाको हिसाबमा म के देख्छु भने निर्वाचनभन्दा सहमतिबाट जान सक्छ कि भन्ने अवस्था पनि देशभरिका अहिलेको प्रतिनिधिहरू करिब मोर देन 90% चाहिँ सहमतिको माध्यमबाट आउनुभयो। त्यसले गर्दाखेरि सहमतिबाट नेतृत्व चयन गर्नुपर्छ भन्ने त्यो 90% दबाब त्यहाँ हलमा रहने हुँदा त्यो पनि अवस्था देख्छु। त्यसो हुँदाखेरि अलिकति को साथी भोलि अब स्थानीयको चुनाव छ, प्रदेश सङ्घको चुनाव छ, कतिले राजकीय त्यस फाँटबाट चाहिँ राजकीय जिम्मेवारी पुरा गर्नुपर्ने हुनसक्छ, कतिले पार्टी केन्द्रीय कमिटीको निम्तमा आएर काम गर्नुपर्ने हुनसक्छ। हो यो कुरा अलिकति सोची विचारिकन जाने हो भने सम्भावना सहमतिको पनि छ, अन्यथा त हेर्नुहोस् प्रतिस्पर्धाको माध्यमबाट सार्वभौम राष्ट्र महाधिवेशनको हलबाट नेतृत्व चयन भएर सरल
ढङ्गले
अगाडि बढ्छ।
अन्त्यमा महेशजी जाँदा जाँदै मलाई भन्नुहोस् त, अब नेकपा एमालेको यो 10 राष्ट्रिय महाधिवेशन चितवनबाट तपाईँहरू फर्किँदा के मेसेज लिएर जनताको बिचमा जानुहुन्छ?
एउटै म्यासेज हुन्छ, नेकपा एमाले एकताबद्ध छ, नेकपा एमालेलाई टुटफुट अनेकौँ गरी समाप्त गर्ने प्रवृत्तिहरूलाई हामीले चाहिँ एउटा साझा एकताबद्ध एमाले निर्माण गरेको हामीले त्यो सन्देश प्रवाह गर्नेछौँ। आज दुनियाँमा काहीँ पनि छैन प्रतिपक्षको विरुद्धमा मोर्चाबन्दी सत्ता पक्षले गरेको, तर नेपालमा सत्ता पक्षले प्रतिपक्षको विरुद्धमा यस्तो खालको घनीभूत मोर्चाबन्दी गरिरहेको छ, जुन मोर्चाबन्दीमा देशी विदेशी प्रतिक्रियावादीको रापताप साथ सहयोग छ। त्यसका बिचमा नेकपा एमाले ठिङ्ग जनता र राष्ट्रको त्यो विकास समृद्धिको सम्भागको रूपमा उभिने कुरा नै महत्त्वपूर्ण कुरा हो। त्यो सकिने त्यो एकताबद्ध एमाले निर्माण भएर त्यो चाहिँ सबै खालका चाहिँ चुनौतीहरूको सामना गर्न सकिने एमाले बन्यो भन्ने कुराको सन्देश नै यो महाधिवेशनको एक मात्रै महत्त्वपूर्ण सन्देश हो सर।
हस्, यहाँलाई शुभकामना शुभेच्छा छ, केन्द्रीय कमिटीमा तपाईँको उम्मेदवारी छ, तपाईँहरूको महाधिवेशन सफल होस्, तपाईँलाई पनि धेरै धेरै शुभकामना छ। थ्याङ्क यू सो मच समय र विचार दिनुभयो,
धेरै धेरै धन्यवाद नमस्कार सर, धेरै धेरै धन्यवाद धन्यवाद
हस् नमस्कार, धेरै धेरै धन्यवाद दिन चाहन्छु।
यतिखेर हामीसँग नेकपा एमालेका युवा नेता हामीसँग हुनुहुन्थ्यो, यतिखेर केन्द्रीय कमिटीको सदस्यमा आकाङ्क्षा र उम्मेदवारी दिनुभएका महेश बर्तुला हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गऱ्यौँ। नेकपा एमालेको 10 राष्ट्रिय महाधिवेशन आज तामझामको साथ दिउँसो 11-12 बजेपछि उद्घाटन हुँदैछ। प्रचण्ड र माधव नेपाल कार्यक्रममा नजाने हुनुभएको छ, प्रधानमन्त्री शेरबहादुर देउवा जाँदै हुनुहुन्छ। भारतबाट 4 आउनुभएको छ, 2 बिजेपीबाट, 2 चाहिँ कम्युनिस्ट पार्टीबाट, भने चीनबाट कुनै पनि प्रतिनिधि पठाइएको छैन। यस्तो परिस्थितिमा चाहिँ नेकपा एमालेको 10 राष्ट्रिय महाधिवेशनको आजको सन्देश के हुन्छ, आज दिनभरिमा के चर्चा परिचर्चा हुन्छ, यो भने हेर्न बाँकी छ। तर नेपालमा राजनीति ध्रुवीकरण र सबै दलहरूलाई महाधिवेशन लागिरहँदा यो देशको समृद्धि र विकासमा दलहरूको ध्यान जाओस्, दलहरू यो पर्व मनाइरहँदा या महाधिवेशन गरिरहँदा नेतृत्व छान्ने मात्रै होइन, विचार र देशलाई डोर्याउने एउटा एउटा दृढ सङ्कल्पसहित चाहिँ उहाँहरूको नेतृत्व स्थापित होस् हाम्रो शुभेच्छा शुभकामना छ। आजको विशेष श्रृङ्खला क्यापिटल फ्रन्टलाइनबाट कार्यक्रमको निर्धारित समयलाई यहीँ बिट मार्छु। कार्यक्रमको टिमसँगै कार्यक्रमबाट म पनि बिदा हुन्छु। नमस्कार।
तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
धरहरा भैरव अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सिआइटी भवन जस्ता देशका महत्त्वपूर्ण आधार स्तम्भदेखि ठूला ठूला परियोजनाहरू तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्टले अब ल्याएको छ मजबुतीको अपग्रेड। प्रस्तुत छ 53 ग्रेड र 43 ग्रेडको सर्वोत्तम सिमेन्ट अपग्रेडेड स्ट्रेन्थका साथ, जसले हुन्छ निर्माण अझ धेरै बलियो।
के तपाईँमा 3 दिनदेखि 100 डिग्री भन्दा बढी ज्वरो, रुगा खोकी, श्वास प्रश्वास, पखाला लाग्ने, टाउको र शरीर दुख्ने मध्ये कुनै एक वा एक भन्दा बढी लक्षण देखिएको छ?
त्यस्तो लक्षण COVID-19 को निमोनिया हुन सक्छ।
त्यस्तो लक्षण देखिएमा चिकित्सक वा स्वास्थ्य कर्मीको परामर्शमा जाऊ।
चिकित्सक वा